تقریب کا موضوع دعوت کا زابرہ. میں پہلے مختصر طور پر اس موضوع کی شرح کر دیتا ہوں. ہم اس امت میں جو کام کرنا چاہتے ہیں اس کے لیے دین کی اصلاح دعوت, یعنی لوگوں کے سامنے حقیقت کھلا دیتے ہیں, وہ بات جو اللہ کے نبی لے کر آئے ہیں اسے ان پہنچایا ہے. اس کے بارے میں اگر کسی پہلو سے بھی اس کے دل میں کوئی اعتراض ہو, کوئی اعتراض ہو, اس طرح کیا جائے, اس کے ہر مسئلے کو واضح کیا جائے جس میں کوئی ابہام ہے یا جس کو لوگ سمجھنے سے کام کر رہے ہیں, لوگوں کے ذہنوں کے مطابق اور وضاحت کی جائے. یہ دعوت, یہ دعوت, یہ بات سمجھ لینی چاہیے کہ سب سے پہلے تو اس زمین کے اوپر اللہ کی قدموں میں برپا کی, نبی صلی اللہ علیہ وسلم پر دین کا سلسلہ ختم ہو جانے کے بعد اور نبوت کا سلسلہ ختم ہو جانے کے بعد یہ ذمہ داری اس امت میں ان لوگوں پر ڈال دی گئی ہے کہ جو دین کا خیر رکھتے ہیں, اس کی بصیرت رکھتے ہیں, اس کا علم رکھتے ہیں, اس کے بارے میں کوئی بات اعتماد کے ساتھ کریں. اسی ذمہ داری کو پورا کرنے ہم نے اپنی وکاس پر صحیح کی ہے. اپنا فرض اس راستے میں سامان خطر کیا ہونا چاہیے, آگے راہ کے معنی یہ ہے کہ یہ ایک راہ ہے, اس راہ کو ہم نے اپنا لیا ہے, یہ ایک سفر ہے, اس کو ہم نے اختیار کر لیا ہے, اس کی کچھ منزلیں ہیں جن تک ہم پہنچنا چاہتے ہیں, تو اس میں ہمارے پاس کیا چیز ہونی چاہیے کہ جس کو زادیات کے طور پر لے کر چلے. آدمی گھر سے نکلتا ہے تو اللہ تعالیٰ نے فرمایا ہے کہ جب وہ حج کے لیے نکلے تو کوئی نقائر زیادہ تک ہوا, آدمی کے لیے بہترین زادیات تک ہوا, اور اس میں کوئی سوال نہیں ہے. تو اس دنیا کے اندر کوئی سفر بھی زادیات کے بغیر نہیں ہو سکتا, سوچا بعد میں کچھ نہ کچھ آدمی لے گا, کچھ زادیات کبھی کبھی کرے گا, کچھ سامان باندھے گا, کچھ کھانے کو لے گا, کچھ پہننے کو لے گا, سب سفر پر نکلے گا. تو دعوت کے سفر پر نکلنے کے لیے بھی قرآن مجید سے معلوم ہوتا ہے کہ خود ہمارے پروردگار نے زادیات کو یعنی یہ بتایا ہے کہ تم جب اس سفر کے لیے نکلو تو تم اپنے ساتھ کیا لے کر. تو قرآن مجید کا جو کچھ میں نے بھائی کے مطابق بتانا کیا ہے, میں اس نتیجے پر پہنچا ہوں کہ دو چیزیں ہیں کہ جن کو قرآن مجید دعوت کا زادیات قرار دیتا ہے, ہمارے سفر قرار دیتا ہے, ایک صبر اور دوسرے حکمت. صبر قرآن مجید کی خاص اصطلاح ہے,
قرآن مجید کی اصطلاح میں صبر کا
مفہوم بالکل وہی ہے جو مفہوم ہمارے یہاں اردو زبان میں ثابت قدمی کے نفس سے ادا کیا جاتا ہے. یعنی اس دعوت میں سب سے پہلی چیز تو یہ ہے کہ آدمی بہرحال ایک موقع قائم کرتا ہے, وہ یہ طے کر لیتا ہے کہ یہ توحید ہے, یہ رسالت ہے, یہ آخرت ہے, یہ میرے عقائد ہیں, یہ میرے نظریات ہیں, ان باتوں کو میں حق سمجھتا ہوں, یہ میں نے اللہ کے پیغمبر سے سمجھ لی ہے, ان چیزوں کو میں نے پا لیا ہے, ان کو میں پہنچانے کے لیے جا رہا ہوں. ظاہر بات ہے کہ یہ چیزیں جو کچھ بھی دین میں موجود ہیں, نہ اس دنیا میں کبھی اس سے پہلے ٹھنڈے پیٹوں برداشت کی گئی ہیں, نہ اس زمانے میں کی جائیں گی, نہ آنے والے زمانوں میں کوئی شخص اس دعوت کو لے کر اٹھے گا, مطلب کی جائے. جب وہ دنیا کے سامنے یہ دعوت پیش کرے گا تو عقائد کے پہلو سے بھی, احکام کے پہلو سے بھی, نظریات کے پہلو سے بھی, ہر پہلو سے اس کے اوپر اعتراضات بھی ہوں گے, اور اس کی مخالفت بھی کی جائے گی. یہ ساری مخالفتوں اور سب اعتراضات کے مقابلے میں آدمی کو ثابت قدم رہنا ہوگا. یعنی یہ نہیں ہے کہ ہم ایک رائے قائم کر کے نکلے, ہم نے ایک نقطہ نظر اختیار کیا, ہم نے یہ سمجھا کہ یہ ہمارے پروردگار کی بات ہے, ہم نے یہ جانا کہ یہ ہمارے پیغمبر کا ارشاد ہے, ہم نے یہ مانا کہ یہ اللہ کی کتاب میں ہم کو حکم دیا گیا ہے, ہم نے یہ تسلیم کیا کہ یہ پیغمبر نے حقیقت اپنی سنت کے ذریعے سے واضح کی ہے, اور اس کے بعد اس مخالفت ہوئی, کچھ کچھ بات لوگوں نے سنی نہیں ہے, معلوم ہوا ماحول ناکامگار ہے, تو آدمی اپنے موقف میں ترمیم کرنے پر آمادہ ہو گیا یا اسے چھوڑ دینے پر آمادہ ہو گیا. تو یہ چیز وہ یوں سمجھ لیجیے کہ اس پوری کی پوری دعوت کو ہمیشہ کے لیے ختم کر دینے کے بعد. اس لیے صبر کا ایک پہلو یہ ہے کہ وہ موقف جو آدمی نے قائم کیا ہے اس موقف پر وہ پوری قوت کے ساتھ جمع ہے. یعنی اگر اس کے موقف کی غلطی اس پر واضح ہو گئی, کسی نے غریب و برآن کے ساتھ اس کو بتا دیا ہے کہ تم یہاں بات ہی صحیح سمجھے ہوئے نہیں, یا اللہ تعالیٰ نے اس پر یہ حقیقت واضح کر دی کہ تم نے جو بات کہی تھی وہ میری بات نہیں تھی, मेरे पैगंबर की बात नहीं थी, वो तुम्हारे जहन की उपस्थिति तुमने जो युद्धों में तैयार कर ली थी तो उसको तो छोड़ देना वाजिब है और हमें ललान छोड़ना। यानी कोई आदमी भी अभी जमीन के ऊपर पैगंबर नहीं है, कोई आदमी भी अपनी बात के बारे में ये बात को लेकिन लेकर निकलेगा आखिर दिन तक वही बात उसकी जबान पर जारी रहेगी। ये हो सकता है कि वह एक बात कहे उसकी बात की गलती उस पर वाजिब हो जाए, ये हो सकता है कि वह एक राय कायम करे उसको मालूम हो जाए कि उसने राय कायम करने में ठोकर खाई थी, लेकिन ये तो एक दूसरी चीज है। वो किसी मुखालफत से घबरा कर किसी एतराज से परेशान होकर अपनी दावत को बराबर न होते देखकर अपनी राय में तरमीम कर ले, उसमें कोई कमी बेशी कर डाले, उसमें कोई तगैयर कर डाले, तो ये चीज यूं समझ लीजिए कि इस दावत को लेकर उठने वालों को पहले से ही जान लेनी चाहिए कि उनसे मत रखता है। उनको तो बहरहाल अपने मौके के ऊपर चट्टान की तरह चले रखा, उनका मामला ही होता है कि सारे तीर उनके सीने गर्व कर लेते हैं, हर हरबा उन्हीं के लिए आजमाया जाता है, हर मुखालफत उन्हीं का डर देख लेती है, लेकिन इस सब कुछ के बावजूद वो ये तय कर लेते हैं कि जब हमारे पास हक है और हमने सबको इख्तियार कर लिया है और ये हमारे दिल में उतर गया है और हमने समझ लिया है कि हमारे परवरदिगार की बात है, ये बात हम पर वाजे हो गई है कि ये हमारे पैगंबर का हुक्म है, तो फिर उसके बाद इसकी कोई परवाह नहीं करते कि जमाना क्या कहता, किधर जाता, क्या इतिहास करता, क्या इश्काल पेश करता, उनके बारे में क्या राय कायम करता, वो इन सारी चीजों को पांव की ठोकर पर रखते हैं और अपनी राह पर चले जाते हैं। उनको इसकी कोई परवाह नहीं होती कि उनकी बात को आदमी में सुनी या चार आदमी, उनको इसकी कोई परवाह नहीं होती कि उनके मुकाबले में आने वाले लोगों ने उनके साथ क्या रवैया अख्तियार किया, उनके गले में फूलों के हार डाले या जूतों के हार डाले, इससे उनको कोई परवाह नहीं। वो अपनी राह देखते हैं और सकल भी चले जाते हैं। तो सबसे पहली चीज जो सदर के मामले में एक दीन की दावत पेश करने वाले को इख्तियार कर लेनी चाहिए और इसमें पहले ही जायजा लेना चाहिए वो ये है कि ये वो चीज नहीं है कि वो जैसे ही दुनिया में लेकर निकलेगा लोग जिस तरह मिठाई के थाल की तरफ लपकते हैं दावत की तरफ भी लपके, ये जमीन पर कभी नहीं। हम तो हकीर इंसान, लेकिन वो लोग कि जो इस जमीन के ऊपर अल्लाह के पैगंबर बनकर आए, जिनके बारे में कोई आदमी ये सोच नहीं सकता कि उन्होंने दावत पेश करने में गलती की होगी या उनका वजूद उस दावत का नमूना नहीं होगा, उनके बारे में ये बात तय हो चुकी और जमीन आसमान इस बात की शहादत दे चुके कि वो जिस दावत के अलंबरदार थे उसका बेहतरीन नमूना थे, उसको पेश करने के लिए बेहतरीन उसको उन्होंने इख्तियार किया, अपनी बात बेहतरीन पराया जान में कही, जमीन के ऊपर जिस आला से आला तरीके का तसव्वुर किया जा सकता था उसको उन्होंने महबूब रखा। इसके बावजूद क्या ये वाकया नहीं है कि उनके सर काट कर रखताओं के सामने पेश किए गए? क्या ये वाकया नहीं है कि उनके जमाने के फकीहों ने उलमा ने सबसे बढ़कर उनके ऊपर तीर बरसाए हैं? क्या ये वाकया नहीं है कि उनकी कौम ने उनको रुस्वा तक कर डाला है? क्या ये वाकया नहीं है कि उनको कीचड़ भरे हवाओं तक में लटका दिया गया है? क्या ये वाकया नहीं है कि उनको जलावतन तक कर दिया गया है? जब ये तारीख है, साबितशुदा तारीख है, और मैं ये कहता हूं कि ये तारीख तो खैर बहुत काली मशहूर हो गई, लेकिन वो हस्ती कि जो जमीन के ऊपर आखिरी पैगंबर बनकर आई उसकी तारीख तो अवरोषित में साबित पड़ी, उसको बाहर आदमी पड़ता है, उसके आकर्षक पड़ता है, उसने भी उम्र कुरान में खड़े होकर यह दावत दी थी, उसके अखलाकों के दाग पर भी कोई हाथ नहीं कर सकता था, उसको भी उसके बेहतरीन दुश्मन साबित और अमीन कहते थे, वो भी जो कुछ कहता था उसका बेहतरीन नमूना था, उसके मुखालफीन भी शहादत देते थे कि वो अपनी दावत का पैकर है, दावत का मुजस्सम है, लेकिन इस सब कुछ के बावजूद 13 साल की जिंदगी उसका हासिल किया था, उनचास पता था कौन था जिसने मुखालफत नहीं की, कौन था जिसने पत्थर नहीं मारे, कौन था जिसने उसकी बात के ऊपर एतराज नहीं किए, कौन था जिसने उस पर हमला नहीं किया। खानदान अहले कबीला वो लोग थे जो पहले से हरम के पड़ोस थे, वो जिनको मददी इकदार हासिल था, वो जो अपने आप को इब्राहिम के मियाद का मालिक कहते थे, सारे के सारे तुम पड़े। ये वाकया है कि अरबी मुहावरे के मुताबिक रमत हो के पौचन लाया था, मालूम होता था कि लोगों ने एक कमान में चिल्ला चढ़ा लिया और सारे कीमती पर फेंकते चले जा रहे हैं। ये हुआ तो इस वजह से इस दावत की राय इख्तियार करने वालों को सबसे पहले ये बात जान लेनी चाहिए कि वो अगर दीन की दावत लेकर उठते, उनके पेशे नजर अगर हक पहुंचाना, वो अगर वो बात जो पैगंबर की बात है और जो अल्लाह की बात है उसको दुनिया पर वाजे करना चाहते हैं, तो परवाह नहीं करनी चाहिए कि उनके रास्ते में क्या मुदाहमत आती है। उनसे जो चीज दरकार है, जिस चीज का मुतालबा अल्लाह ने किया वो यह है कि वो साबित करने के साथ अपने मौके पर, जो बात निकल गई बस निकल गई, जो कह दी बस कह दी, जिस पर जम गए बस जम गए, इल्ला ये कि उन पर यह वाजे हो जाए कि उनकी बात ही गलत है। उसके बाद तो उनकी इस्तकामत इस चीज पर होनी चाहिए कि वो पूरी शान के साथ इस बात का एतराफ कर लें कि हमने गलती खाई है, लेकिन जब तक उनकी गलती उन पर वाजे नहीं होती उस वक्त तक उनके लिए मदाहनत ये सबसे बड़ा जुर्म। कुरान मजीद ने यह बात वाजे कर दी है कि जब कभी हक की दावत लेकर अहले हक उठते हैं تو تھوڑے ہی عرصے کے بعد ان کی دعوت کے مقابلے میں آنے والے لوگ ان کے سامنے مسائل مداحت کی تجویزیں رکھنا شروع کر دیتے ہیں. ترغیب کا بھی ہر حربہ اپنایا جاتا ہے اور تحریب کا بھی ہر حربہ اپنایا جاتا ہے. ان کو ڈرانے میں بھی کوئی کسر اٹھا نہیں رکھی جاتی اور ان کو لبھانے میں بھی کوئی کسر اٹھا نہیں رکھی جاتی. آدمی نہ ڈرانے میں آئے نہ لبھانے میں آئے, دونوں کے سامنے ڈٹ کر یہ کہہ دے کہ یہ حق ہے, میں نے اس حق کو سمجھا ہے, میں نے اس کو مانا ہے, اب میرا سر تو جا سکتا ہے لیکن میں سب سے نہ رہا. اس معاملے میں یہ صبر قرآن مجید کی اصطلاح میں ضروری ہے. اس کو اختیار کیے بغیر کوئی شخص دعوت کی ذمہ داریوں سے عہدہ برا نہیں ہو. دوسری چیز یہ ہے کہ اللہ تعالیٰ نے اپنا یہ قانون قرآن میں بیان کیا ہے کہ وہ لوگ جو اس کے دین کا علم لے کر اٹھے, وہ جو کہتے ہیں کہ ہم ایمان لائے, وہ یہ شہادت دیتے ہیں کہ ایمان کا نمونہ بن کر ہم سامنے آ گئے, وہ جو یہ کہتے ہیں تو وہ گویا ایمان کی شہادت کے نمبردار بن کر معاشرے میں کھڑے ہو جاتے ہیں. ان کے بارے میں اللہ تعالیٰ یہ کہتے ہیں کہ ان کی شہادت کو ہم اس دنیا کے اندر تصدیق کے مراحل سے گزارتے ہیں. یہ ہمارا قانون, یہ اللہ کی سنت ہے جو قرآن میں بیان ہوئی ہے, تصدیق کے مراحل سے گزارتے ہیں. یعنی ہم دنیا پر یہ ثابت کرتے ہیں کہ یہ اس حق کو لے کر اٹھے تھے, اس حق کے معاملے میں ان کا سینہ بالکل صاف, ان کا دل بالکل مطمئن تھا, انہوں نے اپنے وجود پر اس کو طاری کیا ہے, یہ اس کے لیے ہر تکلیف جھیل سکتے ہیں, ہر پابندی گواہ کر سکتے ہیں, تو اس کی تصدیق کرتے ہیں اللہ تعالیٰ. یہ قانون جان ہوا ہے اور اس تصدیق میں اللہ تعالیٰ نے باقاعدہ قسم فرمایا ہے کہ من الخوف من الانبال والانفس, یعنی خود ان کے اوپر تکلیفیں آتی ہیں. ایک تکلیفیں تو وہ ہیں جو مخالفوں کی طرف سے آتی ہیں, خود ان کے اوپر تکلیفیں آتی ہیں. موت آتی ہے, باغ اجڑتے ہیں, مال میں کمی ہوتی ہے. ظاہر ہے کہ آدمی جب دین کو لے کر اٹھے گا تو یہ کیسے ہو سکتا ہے کہ ہر آنے والا قدم اس کے لیے ادھوری کا باعث بن جائے. صاف واضح ہوتا ہے کہ وہ لے کر اٹھے گا تو ایک طرف جس طرح کہ میں نے عرض کیا, حق ایسی چیز ہی نہیں ہے کہ دنیا میں کبھی بڑی رغبت کی چیز رہی ہے. یعنی لوگوں نے اس کا استقبال کیا ہو, وہ ہار لے کر کھڑے ہو گئے ہو کہ حق آگے ہے, ہم سب کے سب آگے ہیں, آج ہم نعرہ لگائیں گے کیسے زندہ باد, یہ کبھی نہیں ہوا. اسی طریقے سے یہ بات بھی جان لینی چاہیے اور اس کو سمجھ لینا چاہیے, بہت اچھی طرح سمجھ لینا چاہیے کہ یہ بھی کبھی نہیں ہوا ہے کہ اللہ تعالیٰ نے اپنے بندوں کو اس منصب پر کھڑا کیا ہو اور اس کے بعد اس نے ان کی تصدیق دنیا کے سامنے واضح نہ کر. اس کی سب سے آخری مثال اس زمین کے اوپر اللہ کے پیغمبر ایوب علیہ السلام. یہ بات یاد رکھنی چاہیے کہ قرآن سے بھی معلوم ہوتا ہے اور تورات سے بھی معلوم ہوتا ہے اور تلمود میں بھی اس کی داستان جان ہوئی ہے کہ ایوب سے کوئی گناہ نہیں ہوا, ایوب نے کوئی غلطی نہیں کی, ایوب کو کسی جرم کی سزا نہیں ملی. ایوب کے ساتھ معاملہ یہ ہوا کہ اللہ کا وہ پیغمبر جب دعوت کے لیے کھڑا ہوا تو اس کی قوم کے لوگوں نے یہ کہا کہ یہ شخص یہ دین کی باتیں کرتا ہے, اللہ نے اس کو صحت دی ہے ایسی قابل رکھ, اس کو مال دیا ہے کہ اس کے گلے پہاڑیوں میں گنے نہیں جاتے, اس کو قدم و حشم دیے ہیں جن کو دیکھ کر آدمی حیرت زدہ ہو جاتا ہے, یہ ساری نعمتیں جو اللہ تعالیٰ نے اس کو عطا کی ہیں, تو اس کے بعد اگر یہ اللہ کو کیا بڑا کام کرتا ہے, کیا تیر مار لیا ہے. دشمنوں نے یہ بات کہی اور جب یہ بات دشمنوں نے کہی تو اللہ نے اپنے بندے کے ایمان کی تصدیق کرا دی, ساری نعمتیں ختم ہو گئی, پہاڑیوں میں چلنے والے دور دراز تک پھیلے ہوئے گلے تباہ ہو گئے, باغات پر سرسر چل گئے, قدم و حسن بات چھوڑ گئے, بچوں معلوم ہوا کہ ایک ایک کر کے ان کو موت کے حوالے کرنے ہی کا کام ہو تو یوگ کے ذمہ رہ گیا. یہ ہو گیا, اس کی تفصیل اللہ کے صحیفوں میں بیان ہوئی ہے. جب یہ ہو گیا تو اس وقت اس نے کہا کہ یہ سب اس کا دیا ہوا تھا, اس نے لے لیا, اس میں میرا کچھ بھی نہیں تھا, میں نے نہ اس کے لیے ہمت کی, نہ اس کے لیے عزم کیا, نہ اس کے لیے ارادہ کیا, یہ اس کی خاص عنایت تھی, وہ اپنی عنایت سے محروم کرتا ہے تو حکمت کے ساتھ, اور عنایت کرتا ہے تو حکمت کے ساتھ, میں اس کا شکر گزار کرتا ہوں. اللہ کے بندے نے جب یہ کہا اور اپنی دعوت میں ذرہ برابر بھی کمی نہیں, جس راہ پر وہ کھڑا ہوا تھا اسی راہ پر کھڑا رہا, تب اس کے بعد دین کے دشمنوں نے یہ کہا اور شیطانوں نے ان پر یہ بات انکار کی کہ شاید مال چھن گیا, قدم و حسم ختم ہو گئے, اس کے پاس دنیا کی کوئی چیز باقی نہیں رہی, لیکن صحت کا بھی معلوم ہوتا ہے کہ کوئی مرد جلیل ہے جو آنے رانا ہے جو آسمان سے اترا ہے, یہ بھی بڑی نعمت ہے. آخر بھاری چھن گیا ہے نا, تو تب پروردگار نے ان کو اس بیماری میں مبتلا کیا کہ جس کی آخری انتہا وہ تھی کہ یہ معلوم ہوتا ہے کہ وہ اپنے جسم میں پڑے ہوئے کیڑے اٹھا اٹھا کے رکھتے تھے, لیکن اس کے باوجود کہتے تھے کہ پروردگار میں تیرا شکر گزار ہوں, تو نے دیا تو تھی لے لیا, مجھے تیری ذمہ داریوں کو پورا کرنا ہے اور تو انجام دے. تو یہ مرحلہ بھی گزر گیا, مرحلے کے گزر جانے کے بعد جب زمین کے ذرے ذرے نے جان لیا اور آسمان کے ایک ایک تارے نے معلوم کر لیا اور شمس و قمر نے اس بات پر شہادت دے دی اور اس علاقے کی پتی پتی نے اس بات کی گواہی دے دی کہ ایوب سے بڑھ کر کوئی صبر کرنے والا نہیں ہے اور ایوب سے بڑھ کر کوئی اپنے رب کا شکر کرنے والا نہیں ہے، تب پروردگار کائنات نے وہی عنایت فرمائی، مال بھی مل گیا، دولت بھی مل گئی، قدم و حسن بھی مل گئے، وہ ساری نعمتیں بھی مل گئی، صحت بھی مل گئی، یہاں تک کہ پاؤں کے نیچے سے پھوٹنے والا چشمہ شفا کر گیا۔ تب پروردگار کائنات کی نعمتیں اس طرح نازل ہو جاتی ہیں۔ تو دوسری چیز جو اس معاملے میں محفوظ رکھنی چاہیے وہ یہ ہے کہ یہ چیز بھی سنت کی حیثیت رکھتی ہے، آپ پر نکلے گا تکلیفیں آئیں گی، مصیبتیں آئیں گی، مشکلیں آئیں گی، کتنی اور مشکلیں اس لیے بھی آتی ہیں کہ بہرحال ہم جیسے کمزور انسانوں سے غلطیاں ہو جاتی ہیں، اس لیے بھی آتی ہیں کہ ہم اپنی دعوت کے تقاضوں کو بعض وقت فراموش کر دیتے ہیں، ہم پر تو اس لیے بھی آتی ہیں کہ بتا اوقات جو ذمہ داری ہم پر عائد ہوتی ہے اسی کو پوری طرح ادا نہیں کر پاتے، لیکن یہ اگر سب نہ بھی ہو تو اس لیے آ جاتی ہیں کہ دوسرے لوگ یہ جان لیں کہ یہ پا کر ہی الحق کی بات نہیں کہہ رہے اور لے کر ہی حق کی بات نہیں کہہ رہے، کھو کر بھی حق کی بات کہہ رہے، دے کر بھی حق کی بات کہہ رہے، اس لیے بھی آتی ہے۔ اس وجہ سے جو لوگ دعوت حق کا علم لے کر اٹھے ہیں ان کو اس بات کا بھی پورا خیال رکھنا چاہیے کہ یہ منزل بھی آ جائے، یہ مرحلہ بھی آ جائے، چھیننے والا سب کچھ چھین لیا کرتا ہے، لیکن ایک بات کو بشارت کے طور پر سمجھ لیجیے، وہ یہ کہ قرآن مجید نے یہ قانون جہاں بیان کیا ہے وہاں یہ فرمایا کہ والا نبل ون تم بشین میں نل پاؤں، یعنی یہ نہ خیال کرو کہ تمہاری طاقت سے زیادہ میں نے اپنے بندوں کو ہمت دی ہوتی ہے اس کے لحاظ ہی سے، بس کچھ کچھ خوف، کچھ مال کا لوٹنا، کچھ باغوں کا تباہ ہونا، اتنا ہی۔ یعنی دنیا والوں کے نزدیک ایوب کی تکلیف وہ ہے کہ جس کو اگر جان کیجیے تو رونگٹے کھڑے ہوتے ہیں، اور اللہ کے نزدیک بشیر میں بلکہ اس کا معاملہ وہی ہے کہ مراسب جن کے اونچے اور اونچے دخت ہوتے ہیں زمانے کے میں انہیں کے امتحان بھی سخت ہوتے ہیں۔ آدمی کو اللہ تعالیٰ اگر ایک منصب پر فائز کرتا ہے تو ہمت بھی دیتا ہے، حوصلہ بھی دیتا ہے، اس کو جھیلنے کی توفیق بھی دیتا ہے، وہ اس کی رہنمائی بھی کرتا ہے، اس کی مدد بھی کرتا ہے، وہ نازک لمحوں میں خود اس کو آ کر پھٹکی بھی دیتا ہے، اور وہ غار میں پناہ لینے والوں کو اپنے ہاتھ سے آ کے سلا دیتے ہیں، یہ اس کی شانیں ہیں، نمودار ہوتی ہیں، یہ اس کے کام ہیں، وہ ان کو دکھاتا ہے۔ اور اس کے معاملے میں یہ بات یاد رکھیے کہ کل یوم اور جب یہ تکلیفیں آ رہی ہوتی ہیں، جب یہ مصیبتیں گھر کر رہی ہوتی ہیں، جب یہ بادلوں کی طرح انڈی پڑ رہی ہوتی ہیں، جب یہ ابر کی طرح برس رہی ہوتی ہیں، جب یہ نالوں کی طرح چڑھاتی ہیں، جب ان کے نتیجے میں زمین برم برم ہو رہی ہوتی ہے، جب گھر لٹ رہے ہوتے ہیں، جب باغ جا رہا ہوتا ہے، اس وقت بھی میں یاد کرتا ہوں کہ اگر بندہ اپنے پروردگار پر اعتماد رکھے تو معلوم ہوتا ہے کہ وہ کھلاتا بھی ہے، وہ پلاتا بھی ہے، وہ سبزی بھی دیتا ہے، وہ بیماری بھی دور کرتا ہے، میں قسم کھا کر کہتا ہوں وہ تیمارداری بھی کرتا ہے۔ لیکن یہ ضروری ہے کہ آدمی اپنے رب کے اوپر اعتماد رکھے، وہ اعتماد کہ میں بھوکا ہوں گا تو یوں سے من، میں چاہتا ہوں گا تو یشین ویزا برس تو ہوگا یشین، جب میں مریض ہوں مجھے شفا، اس اعتماد کو ابراہیم نے جیسے یہ کہا تھا۔ پھر بندہ مومن کا معاملہ یہ ہوتا ہے کہ یہ تو نہیں کہ وہ تقدیر کو چھوڑ دیتا ہے، تقدیر تو اس کے پروردگار نے اس پر واجب کی ہے کہ وہ کرے، لیکن اس کا اصل اعتماد اپنے رب میں ہوتا ہے، وہ یہ جانتا ہوتا ہے کہ جو آئی ہے اس کی طرف سے آئی ہے، یہ ممکن نہیں ہے کہ زمین کا کوئی ایک پتا بھی اس کے حکم کے بغیر ہل جائے، اور یہ ممکن نہیں ہے کہ میرے وجود کی طرف کسی ایک تیر کا رخ بھی اس کے ذہن کے بغیر ہو جائے۔ جو تیر مجھ پر برسا ہے وہ اس کے ذہن سے ہوا ہے، یہ نہیں کہ اس نے مجھ پر ظلم کیا ہے، اس نے مجھ کو آزمایا ہے، اس نے اپنے دین کی تصدیق مجھ سے چاہی ہے، اس نے میری گواہی میرے خون سے چاہیے، اور اگر چاہیے تو بھارت مجھے اسے دے دینا چاہیے۔ اس میں وہ آخری مرحلہ بھی آ جاتا ہے کہ جس میں آدمی کو واقعتاً اپنا سر دے کر حق کی گواہی دینی پڑتی ہے۔ اصل میں جس چیز کو دین میں شہادت کہا جاتا ہے وہ دین کی اپنی اصطلاح میں تو یہ ہے کہ بندہ حق کی بات کہنے کے لیے اٹھے اور اکرام میں مار ڈالے، دین کی اپنی اصطلاح میں یہ ہے، یہ چیز ہے کہ جس کو دین کہتا ہے کہ یہ شہادت ہے، تو اس شہادت کا مرتبہ بھی آدمی کو اسلام حاصل ہو جاتا ہے۔ تو یہ سمجھ لینا چاہیے کہ اس معاملے میں آزمائشوں کی یہ نوعیت بھی ہوا کرتا ہے۔ اس کے بعد ایک تیسرا پہلو اس خبر کا یہ ہوتا ہے کہ جو مخالفین اس کے سامنے ہوا کرتے ہیں، یہ ضروری تو نہیں ہے کہ وہ اعلیٰ اخلاقی کے ہوں، وہ گالی دے سکتے ہیں، ہم لاور ہو سکتے ہیں، تان و تشنی کر سکتے ہیں، بات کا بتنگر بنا سکتے ہیں، صحیح موقع بھی غلط سمت میں بیان کر سکتے ہیں، اس کی کہی ہوئی بات کو بھی کسی دوسرے رخ کے سامنے لوگوں کے سامنے رکھ سکتے ہیں، اس کی مجلسوں پر حملہ آور ہو سکتے ہیں، اس کی بات کہنے کے انداز میں مداخلت کر سکتے ہیں، اس کے ساتھیوں کے اوپر تاخ کر سکتے ہیں، یہ سب کچھ کر سکتے ہیں، یہ بھی سنت رہی ہے۔ اس کی وجہ یہ ہے کہ اللہ تعالیٰ یہ فرماتے ہیں کہ جب بھی یہ دعوت اٹھتی ہے शैतान को भी इसका हक दे दिया जाता है कि वो जाए और जाकर जो कुछ उसको अपने अरमान निकाल ले वो भी निकाल ले। इसलिए कि ये मारता है ये सब नहीं है, जहां एक तरफ उसको अपने अरमान निकालने हैं और इस वक्त अल्लाह के बंदों को भी अपने अरमान निकालने हैं, उनको अपने अरमान निकालने हैं अपने रब के ऊपर एतबार करके, अपने रब कहके अपने बात की बात पर साबित कदम रहकर अपनी बात रब की बात के लिए जान देकर बाजू कटवाकर अपना सर उनको यह करना है और उसको अपने अरमान निकालते हैं उनकी राह में बैठकर, उनकी राह खोटी करके, उनको मलम्मा साजी करके, उनके दुश्मनों को भड़काकर, उनके लिए ताक करवा के, उन पर हमला करवा के उसको अपने अरमान निकालते हैं। तो ये अरमानों की जंग होती है, अरमानों का तसादुम होता है, ये होकर रहता है। लेकिन इसके बारे में अल्लाह की यह सुन्नत कुरान में जान हुई है कि जो कुछ भी वो करता है वो कर लेता है, अल्लाह अपने बंदे की इस्तकामत और अजीमत के बाद उसी की बात को कम करता है। जमीन शहादत देती है जब उसके पास था, आसमान शहादत देता है जब उसके पास था, लेकिन ये शहादत पहले दिन नहीं देता, ये दूसरे दिन भी नहीं देता, ये सब बराहल से गुजरने के बाद करता है। इस वजह से सबर ये समझ लीजिए कि इस दावत के लिए इन तीनों पहलुओं से दरकार होता है, यानी इस पहलू से भी कि आदमी जो बात कह रहा है उसके ऊपर जम जाए, हाँ उसके लिए उसको अपनी जान देनी पड़े। इस पहलू से भी तस्दीक चाहे और उसके नतीजे में कोई उसके ऊपर आजमाइश आ जाए तो वो पूरी कुव्वत के साथ अपने परवरदिगार के दीन पर कायम रहे, उसकी शुक्र पर कायम रहे, उसकी दावत पर कायम रहे। और इस पहलू से भी कि मुखालिफीन जिस वादी में भी जाए और जहां से भी तीर बरसाएं और जिस तरफ से भी हमला करें वो बहरहाल उस मकाम पर कायम रहे जो मकाम उसके लिए तय कर दिया गया है। और ये जान लीजिए कि वो मकाम क्या है, वो मकाम वो है जिसको कुरान मजीद में बयान किया गया है कि ऐ पैगंबर तुम तो अखलाक आलिया का बेहतरीन नमूना हो। वो ये इम्तहान होता है, लोग गाली देते हैं गाली हक दुआ देता, लोग पानों तक नहीं करते हैं वो सही बात कहता है, लोग उसकी तौहीन करता है करते हैं उनकी इज्जत करता है, वो उनका एहतराम करता है, लोग उसकी बात में मीन मेष निकालते हैं उनकी बात को भी सीधा करके पेश कर देता है, लोग उसके मौकफ बदलते बदलते हैं वो उनके गलत मौकफ के अंदर भी वो चीज ढूंढ निकालता है कि जिसके जरिए से वो उनकी तहसीन कर सकते हैं। ये उसकी खूबी होती है, वो अखलाक आलिया के बेहतरीन मकाम पर फायद होता है। ये गाली दे देना, ये ताना तशनी कर डालना, ये हंगामा कर डालना, ये दूसरा पर हमला हो जाना, ये उसका काम ही नहीं होता। वो दुनिया का शाइस्ता तरीन इंसान होता है, दुनिया का महजब तरीन इंसान होता है। लेकिन ये बात याद रखिए कि ये बात तकरीर की हद तक कह देनी आसान है और इस हद तक सुन लेनी भी आसान है, लेकिन जब गालियां पड़ती हैं, इल्जाम आप लगते हैं, आप देख रहे होते हैं कि मुझको गलत गाली दी जा रही है और आप देख रहे होते हैं कि आपका मौकफ सही है, उसे तोड़ मरोड़ कर बयान किया जा रहा होता है और आप देख रहे होते हैं कि मुखातब खामखा आपकी तरफ वो बात मंसूब कर रहा है जो आपने कभी नहीं कही है और आप देख रहे होते हैं कि आपके सामने दुब्बा कवा हवा पहने हुए आदमी खड़ा है लेकिन वो बात कह रहा है कि जो बात उसके शाने शान नहीं है, आप देख रहे होते हैं। इसके बावजूद जब आप सबर करते हैं तो सबर आसान नहीं, लेकिन यही सबर है कि जो दर्द अगर भाई हक भी उसी वादी में चला गया, उसने भी गाली के जवाब में गाली दे दी, उसने भी इल्जाम के जवाब में इल्जाम ही अपने जेब से निकालकर पेश कर दिया, उसने कहा कि अच्छा तुमने मेरी दावत में ये लक्ष्य निकाला तो जो 10 लक्ष मेरे पास भी मौजूद है मैं भी पेश किए देता हूं, तुमने मुझ पर इल्जाम लगाया है अब तुम जाओगे कहां, मेरे पास भी इल्जाम की एक तहत मौजूद है मैं उन पर सुना रहा हूं, तुमने मेरे अखलाक पर हमला किया है लाओ मैं भी तुम्हारे अखलाक आलिया और फाजला की सारी दावत सुना देता हूं। यह दाई का काम नहीं, उसका काम तो यह होता है कि वह लोगों के खैर को उभारता, जो बातें लोगों की अच्छी हैं उनको नुमाया करता, उनके युग तत्परता डालता, उसके इल्म में अगर कोई गलत बात भी होती है तो उसको भी छुपा कर रखता है, वो लोगों के खैर को नुमाया करके लोगों को उनकी जाने मतवजे करता है, ये उसकी शान होती है, इसका मुकाम होता है। जो आदमी इस शान और इस मुकाम के साथ अपने आप को खड़ा ना रख सके उसके बारे में सही बात वही है कि यह सवादे कुएं जाना ये कदम कदम बलाएं जिन्हें चाहें, कोई चाहे इसके बाद इतराज में आने के बाद आदमी को यह तय कर लेना पड़ता है कि मुझे तो यही कह रहना है, ना मौकफ में तरमीम करनी है, ना अपनी राय बदलनी है, ना जो कुछ कहना है उसके कहने में कोई मराहमत करनी है, ना किसी मसले से काम लेना है, मेरे पास जो हक है मुझे उसी को पेश करना है। अगर मेरा परवरदिगार, मैं आजमाइश से अल्लाह की पनाह मांगता हूं, हजरत मसीह ने इसको बहुत अच्छी तरह वादे कर दिया कि आजमाइशों को दावत न चाहता, मसीह तुम अपने हक का बड़ा जिक्र करते हो, उसका बड़ा तारा पहुंचाते हो, उसका बड़ा तवक्कुल करते हो, हर वक्त खुशी की बातें करते हो, मालूम होता है कि तुम और तुम्हारा रब है ये तुम पहाड़ के ऊपर खड़े हो तो गिरा दो अपने आप को, अगर तुम्हें इतना ही एतबाद है तो तुम्हारा रब तुम्हें बचा लेगा। और ये देखिए अगर से मसीह फरमाया दूर हो मरदूस, मेरा रब मुझे आजमाता है, मैं अपने रब को नहीं आजमाता, उसने मुझे पैदा किया कि वो मुझे आजमाए, मैं इसलिए जमीन पर नहीं आया कि मैं उसको आजमाऊं। तो अहले हक आजमाइशों को दावत नहीं देते, वह अपने रब से डरते हैं, इसलिए कि इंसान के बस की चीज नहीं है कि वो मामूली आजमाइश को भी झेल लें, ये अल्लाह का दिया हुआ हौसला होता है। लेकिन अगर आजमाइश आ जाए तो फिर फांसी का तख्ता हो, का बारह रसन हो, फिर कोई भी मंजिल हो, उनका काम यह है कि वो अपने मौके के ऊपर कायम रहे, जमे रहे, अपनी बात कहते रहे, उसी शान के साथ कहते रहे। इस मामले में अहले दावत से अजीमत की दरकार ये भी समझ लेना चाहिए। एक आम आदमी, आम मुसलमान किसी मौके के ऊपर अगर ये महसूस करता है कि हक बात कहने में उसको खतरा है, तो वो मसले इख्तिताम दे सकता है। ये बात खुद कुरान मजीद ने वादे कर दी। सहाबा इकराम पर जब गैर मामूली सदन तोड़े गए तो कुरान मजीद ने कहा कि अगर तुम इस सूरत हाल में कुफर की कोई बात भी जुबान से निकाल देते हो लेकिन तुम्हारा दिल ईमान पर मुतमैन है, अल्लाह माफ करते। लेकिन अहले दावत से तकाजा यही है, जिसको वादे कर दिया अल्लाह के पैगंबर ने जब उनसे यह कहा गया कि अब तो तकलीफों की इंतहा हो गई, तुमने कहा कि मेरे पास शिकायत लेकर आ गए हो, तुमसे पहलों को लोहे के संगों से तीर डाला गया, उनको आरों से दो टुकड़े कर दिया गया, उनको घरों से निकाल दिया गया, उनको टीचर बड़े हाउस में लटका दिया गया, उनके सर काट कर पेश कर दिए गए, लेकिन उन्होंने कभी अपने पर दिगार गिरा नहीं। अभी तो इस राह में तुमने पहला कदम रखा जरा, तो ये पहली चीज दावत का सामान्य सबर, इसमें पहली चीज सबर। सबर के ये मौके हैं जिनको मैंने इफ्तार के साथ पेश कर दिया। दूसरी चीज हिकमत, यानी इस दावत को जिस तरह के मैंने अर्ज किया, हक की बुनियाद पर उठना है, हक इसको पेश करना है, पूरा हक पेश करना है, बगैर किसी तरमीम और इजाफा के पेश करना है, हर हर पहलू से पेश करना है, जिस तरफ से तकाजा किया जाएगा पेश करना है, जिस तरह का सवाल किया जाएगा पेश करना है, इसमें कोई मदाहनत नहीं, कोई मसलियत नहीं है। लेकिन मदाहनत और मसलियत और चीज है, हिकमत और चीज है। यानी इसके बारे में अल्लाह ताला ने खुद हमको यह कहा है कि अपने रब की राह की तरफ बुलाओ बिल हिकमत। हिकमत के क्या मौके हैं, यानी ये बात समझ लीजिए कि एक बात दीन की बात होती है, उसके दीन की बात होने में कोई सवाल नहीं होता, लेकिन उसका एक पहलू वो होता है कि इसके अंदर सख्ती होती है, एक पहलू वो होता है जिसमें नरमी होती है। आदमी नरम पहलू से उसको पेश करके सख्ती भी मनवा लेता है और सख्त पहलू से पेश करके नरमी तक भी नहीं आने देता। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसके मामले में यह हिदायत फरमाई है कि दीन की हिकमत का तकाजा यह है कि बच्चों बना सकते हो, लोगों को नफरी न करो, भगाओ नहीं, बात इस अंदाज से, इस पहलू से कहो कि उनके दिलों में उतर जाए, उसको नरम पहलू से बयान करो, आसान पहलू से बयान करो, वहां से बयान करो कि जहां से एक गरीब से गरीब आदमी भी उसको समझ सको। हिकमत का मतलब यह नहीं, दीन की दावत में हटा के हक का मतलब यह नहीं कि एक लट लो और मार के नीचे आदमी कर दो, बल्कि अपनी बात उस पहलू से कहो कि जिस पहलू से वो दिल चल रहा है, ये देखो कि तुम्हारा मुखातिब उसको किस तरह से समझ सकता है, जिस तरह से वो समझ सकता है कोशिश करो तो उस तरह से उसको समझाओ। अगर तुम एक बात को बहुत भारी बना दोगे, बड़ा हाले को उसका एक हल्का पहलू भी है, बहुत सकीन बना दोगे, बड़ा हाले को उसका एक नरम पहलू भी है, तो सम्राट जमीनों में आदमी अगर सदा आजमाई करते रहे तो ये कोई शान नहीं है, उसको ये चाहिए कि वो ये देखे कि मैं अपनी बात किस पहलू से कह सकता हूं। नरम पहलू से वही बात आदमी के लिए मानूस हो जाती है, वो उसको पा लेता है, समझ लेता है, जब एक बार समझ लेता है तो फिर दूसरे पहलू से उसको समझने की आवाजा हो जाता है। दूसरी चीज ये है कि अपनी बात कहते वक्त इस बात का पूरा ख्याल रखना चाहिए कि जो भी मुखातब है, हमने तो ये बात समझ ली, उसने तो अभी नहीं समझी, वो अभी मालूम नहीं किस चीज के साथ असलियत रखता है, किस चीज की अहमियत में मुबतला है, अभी कितने हकायक हैं कि जिनसे वो बहुत दूर पड़ा हुआ है। तो आदमी को हमेशा सोचना चाहिए कि जब मैं ये बात नहीं समझता था तो मेरे अंदर क्या क्या मसले थे, उनका लिहाज रख के दूसरे को बात बताना। आमतौर पर होता यह है कि जब लोग दीन की दावत पेश करने के लिए निकलते हैं तो वह ख्याल करते हैं कि इतनी वाजे बात तो है कि समझ में क्यों नहीं आ रही, समझ में नहीं आ रही तो हम इसे गिरेबान पकड़ के इसको समझाएंगे। लेकिन अल्लाह के पैगंबरों ने जो हिकमत बताई है वो ये है कि अपनी बात को इस तरीके से पेश करो, इस तरीके से पेश करो कि दूसरे आदमी को जिन चीजों से मोहब्बत है, जिन चीजों पर वो जमा हुआ है, जिनको अपना अकीदा बनाए हुए है, जिनसे वो सर को हटने के लिए तैयार नहीं है, थोड़ी देर के लिए उसकी उस दीवार को भी कायम रहने दो और अपनी दीवार भी खड़ी करते चले जाते। यानी इसको कहते हैं मतवाजी तरीके से दावत पेश करने का उसलूब। एक आदमी गलत बात कर रहा है, आप कहिए जरा ये बात भी सुन लीजिए, अभी ये ना कहिए कि तुम्हारी बात गलत, वो एक गलत मौकस पर जमा हुआ है उसे कहिए जरा इस पर भी तवज्जो कर लीजिए। वो एक ऐसे शख्स की अकीदत में मुबतला है कि जो हो सकता है कि दाइए हक के नजदीक सराफा बाकिल हो, लेकिन अगर आदमी उस शख्सियत के ऊपर हमला होकर बातचीत तबाह करेगा तो फिर नतीजा यह निकलेगा कि बात दूसरे की समझ में नहीं आएगी। आप उसको कहिए कि जरा इन लोगों की बात की तरफ भी आप तवज्जो करें। यहां से बात शुरू कर लीजिए कि भाई तुम इस जमीन के ऊपर किसी पैगंबर के मुतबे तो हो नहीं। दुनिया में सारे इंसान गलती कर सकते हैं, खता खा सकते हैं। हो सकता है कि तुम जिस शख्स की अकीदत में मुबतला हो तुम सही हो, लेकिन एक दूसरी बात भी जरूर गुजरते गुजरते तुम्हारी जगह से गुजरते। तो आदमी के हक के अंदर खुद इतनी कुवत होती है और इतनी जान होती है और कि वो दिल के अंदर राह निकालते हैं। मैं यह सच करता हूं कि हक की कुवत इसका कोई मुकाबला नहीं कर सकता। बातिल कैसा ही रूप क्यों ना धारे और कैसा ही लिबास क्यों ना पहने और कैसा ही जामा अपने कामत पर खड़ा करके उसके सामने हक आता है तो मालूम होता है कि घुरे पर होगा वह सौदा का उठाकर फेंक दिया गया। साफ मालूम होता है कि ये तो कोई अजनबी चीज थी यहां रख दी गई थी, इसका ये मकामी नहीं था। हक असल में इस कायनात के अंदर सबसे ज्यादा कायनात से साजगार होने वाली चीज, वो ठीक अपनी जगह पर बैठ जाता है। कभी देखा होगा कभी किसी मकान के ऊपर अगर गोल आना हो और उसमें आदमी चौकती मेख लगाना शुरू करने में नहीं लगती, लेकिन जब सही मेख आ जाती है तो मालूम होता है कि पेट से पेट चिंता करा जा रहा है। इस आलम के अंदर इंसान के दिल के मामले में, इंसान की फितरत के मामले में हक का काम भी है। हक दर हकीकत बिल्कुल ठीक वही चीज है जिसको इंसान का दिल चाहता है, ठीक वही चीज है जिसको इंसान की फितरत चाहती है, ठीक वही चीज है जिसको इंसान का दिमाग चाहता है, ठीक वही चीज है जिसको इंसान का मिजाज चाहता है। हक पर इंसान की तबाह में कोई मुगायत नहीं है। होता यह है कि आदमी की फितरत मस्त हो चुकी होती है, वो गलत चीजों का आदि हो चुका होता है।